الرحيم الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله سلام. أما بعد فقد قال الله يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. مبارک ہو آپ سب کو یہ مقدس مہینہ بابرکت مہینہ، وہ مہینہ جس میں خدا نے ہمیں انسان بننے کا ایک موقع فراہم کیا ہے. اللہ نے ہمیں اس دنیا میں بھیجا ہے، صلاحیتیں دے کر کے بھیجا ہے، انسان بننے کی صلاحیت. انسان بنا کر کے نہیں بھیجا ہے. انسان سے مراد دو چیزیں، ایک تو انسان کی ظاہری شکل و صورت، ظاہر سی بات ہے کہ جانور سے ہماری شکل الگ ہے، یہ تو اللہ نے بنا کر کے بھیجا ہے. ایک ہے انسان کی صورت، ایک ہے انسان کی سیرت. صورت تو اللہ نے دے کر کے بھیجا ہے، سیرت ہمیں بنانا ہے. اور اصل جو انسان کے لیے ہے وہ صورت نہیں ہے بلکہ سیرت ہے، جس کی بنا پر انسان کو اشرف المخلوقات، افضل مخلوقات کا لقب ملا ہے. وہ صورت کی بنا پہ نہیں ہے بلکہ سیرت کی بنا پر ہے، جسمانی کمال کی بنا پہ نہیں ہے بلکہ روحانی کمال کی بنا پر ہے. کیونکہ بسا بہت سارے جانور ایسے ہیں جو جسمانی اعتبار سے ہم سے کہیں زیادہ طاقتور ہیں، ہم سے کہیں زیادہ قوی ہیں. خداوند عالم نے انسانی صورت دے کر کے بھیجا ہے، انسانی سیرت کی صلاحیت دے کر کے بھیجا ہے کہ چاہیں تو ہم سیرت کے لحاظ سے انسان بن جائیں، چاہیں تو جانور جیسے یا جانور سے بدتر بن جائیں. جو خدا ہمارے بارے میں کہتا ہے کہ وَفَضَّلْنَاهُمْ عَلَىٰ كَثِيرٍ مِّمَّنْ خَلَقْنَا تَفْضِيلًا، ہم نے انسان کو تمام مخلوقات سے افضل بنایا ہے. وہی خدا یہ بھی کہتا ہے کہ اولئک کالانعام بل ہم اضل، کچھ انسان وہ ہیں جو سیرت کے اعتبار سے جانور جیسے ہیں بلکہ جانور سے بھی بدتر ہیں. تو خدا نے ہمیں دنیا میں بھیجا ہے انسانی صورت دے کر کے، انسانی سیرت کی صلاحیت دے کر کے بھیجا ہے. بننا نہ بننا یہ ہمارا اپنا کام ہے، البتہ ہمیں انسان بنانے کے لیے اور ہماری اس صلاحیت کو پروان چڑھانے کے لیے اس نے کچھ انتظام کیا ہے. انبیاء کو کاہے کے لیے بھیجا تھا؟ ہمیں انسان بنانے کے لیے بھیجا تھا. ہم ائمہ کس لیے آئے تھے؟ کتابیں کس لیے نازل ہوئی تھیں؟ یہ قرآن و توریت و زبور و انجیل، ساری آسمانی کتابیں اور صحیفے، ان کا ایک ہی مقصد تھا کہ ہماری ان انسانی صلاحیتوں کو پروان چڑھانے میں ہماری رہنمائی کریں، مدد کریں ہماری، تاکہ ہم اس درجے تک پہنچ سکیں. اسی طرح سے کچھ قوانین اللہ نے مقرر کیے اور معین کیے، جتنے بھی قانون اللہ نے معین کیے ہیں اس میں اللہ کا کوئی اپنا فائدہ نہیں ہے، چاہے وہ عبادات کی شکل میں ہو، معاملات کی شکل میں ہو. اگر کسی چیز کو اللہ نے حرام قرار دیا ہے، کسی چیز کو اللہ نے واجب قرار دیا ہے، تو نہ واجب قرار دینے میں اللہ کا کوئی فائدہ ہے نہ حرام قرار دینے میں اللہ کا کوئی فائدہ ہے. اگر واجب کی اطاعت کرتے ہیں تو ہمارا فائدہ ہے، حرام سے اگر اپنے کو دور رکھتے ہیں تو ہمارا فائدہ. فائدہ کیا؟ فائدہ وہی ہے کہ انسانی سیرت ہماری پروان چڑھے گی، وہ صلاحیتیں جو ہیں وہ پروان چڑھیں گے. من جملہ انہی میں سے ایک ماہ رمضان ہے. یہ موقع اللہ نے ہمارے لیے خاص طور سے فراہم کیا ہے تاکہ ہم اس مہینے میں ان صلاحیتوں کو پروان چڑھا سکیں جن سے ہم غفلت کا شکار ہو گئے ہیں. بہرحال انسان کے اندر جہاں آگے بڑھنے کی صلاحیت ہے وہیں پیچھے ہٹنے کی بھی اس کے اندر صلاحیت موجود ہے. جہاں اسے کمال کی طرف لے جانے والے اسباب ہیں وہیں اسے پستی کی طرف لے جانے والے اسباب بھی موجود ہیں. خود انسان کیا ہے؟ مختلف تعریفیں انسان کی جاتی ہیں. جب فلاسفہ انسان کی تعریف کرتے ہیں تو انسان کی تعریف میں فلاسفہ کہتے ہیں کہ انسان حیوان ناطق ہے. ناطق سے مراد بولنا نہیں، فکر کرنے والا. انسان ایک ایسا جانور ہے جس جو عقل و خرد اور فکر و تعقل سے مالا مال ہے، انسان سوچ سکتا ہے، انسان کے اندر سوچنے اور سمجھنے کی صلاحیت ہے۔ فلاسفہ انسان کی تعریف یہ بیان کرتے ہیں، انسان کون؟ انسان بھی ایک جانور ہی ہے، لیکن دوسرے جانوروں سے انسان کا فرق یہ ہے کہ دوسروں کے پاس عقل و خرد نہیں ہے، انسان کے پاس عقل و خرد ہے۔ ایک لحاظ سے یہ تعریف صحیح تعریف ہے، واقعی انسان کے پاس سوچنے سمجھنے کی صلاحیت ہے، لیکن یہ تعریف مکمل اور کامل تعریف نہیں ہے۔ فلاسفہ کو یہی بیان کرنا چاہیے، فلسفیوں کا سروکار کس چیز سے؟ عقل و خرد سے ہے۔ فلسفیوں کا جو دائرہ کار ہے، فلسفیوں کی جو فیلڈ ہے، اس کا ان کی فیلڈ جو ہے عقل و خرد سے ہے، لہذا انہوں نے اپنے لحاظ سے تعریف صحیح کی ہے۔ لیکن وہ افراد جو اخلاق کے ماہرین ہیں، وہ علماء جو تربیت کے میدان میں کام کرتے ہیں، ان کی نگاہوں میں یہ تعریف جو ہے وہ ناقص تعریف ہے، کیونکہ عقل و خرد انسان کا آدھا وجود ہے، سارا وجود انسان کے سارے وجود میں عقل و خرد ہی نہیں ہے، آدھا وجود انسان کا عقل و خرد پر مشتمل ہے، اور آدھا وجود جو ہے یہ غرائز و خواہشات پر مشتمل ہے۔ انسان کے اندر صرف عقل نہیں ہے، انسان کے اندر صرف تفکر نہیں ہے، اگر انسان کے اندر صرف عقل ہی ہوتی، صرف فکر ہی ہوتی، تو انسان کبھی جرائم کی دنیا میں قدم نہ رکھتا، انسان کبھی یہ گناہ نہ کرتا۔ جہاں انسان کے اندر عقل و خرد پائی جاتی ہے، وہیں انسان کے اندر غرائز بھی ہیں، خواہشات بھی ہیں، کہ کبھی کبھی ہوتا یہ ہے کہ عقل کبھی خواہشات کو کنٹرول کر لیتی ہے، کبھی خواہشات عقل پر غالب آ جاتی ہیں۔ لہذا بہت سے ایسے افراد سے ایسا کام کرتے ہوئے دیکھا گیا ہے کہ تعجب ہوتا ہے، ماشاءاللہ اتنے عقل مند ہوتے ہوئے ایسا کام کر دیا انہوں نے۔ کیوں؟ عقلا سے، عقل مندوں سے، صاحبان عقل و خرد سے ایسے کام سرزد پا جاتے ہیں، اس لیے سرزد پا جاتے ہیں کہ ان کے ہاں صرف عقل نہیں ہے، بلکہ ان کے اندر کچھ غرائز بھی ہیں، کچھ خواہشات بھی ہیں۔ ہر انسان کے اندر حب ذات اس میں نہیں ہے، اپنی ذات سے محبت، ہر انسان کے اندر اپنی ذات سے محبت کا جذبہ تو پایا جاتا ہے، ہر انسان کے اندر یہ خواہش پائی جاتی ہے، خواہش ہے، اب وہ خواہش صحیح ہے یا غلط، خواہش پائی جاتی ہے کہ وہ دوسروں کی خدمت نہیں کرنا چاہتا، دوسروں سے خدمت لینا چاہتا ہے، استثمار، دوسروں سے خدمت لینا چاہتا ہے۔ ہر انسان کے لیے فطری طور پر مال سے محبت ہے، یہ کوئی نہیں کہہ سکتا کہ ہمارے اندر مال سے محبت نہیں ہے، اس محبت کو کنٹرول کر لیا ہے ہم نے، لیکن مال سے ہر ایک کے اندر محبت ہے، جمال سے ہر ایک کے اندر محبت ہے۔ کوئی انسان ایسا نہیں جو کہے ہمیں جو ہے وہ خوبصورتی اچھی نہیں لگتی، بصورتی ہمیں اچھی لگتی ہے۔ مال سے محبت، جمال سے محبت، عہدوں، یہ جو ہے منصب سے محبت، کسی کو اگر کوئی عہدہ دے دیا جائے تو یہ نہیں کہ ہمیں عہدہ اچھا نہیں لگتا، ٹھیک ہے، ہم عہدے کو حاصل کرنے کے لیے اگر ہم کو اگر آزاد چھوڑ دیا جاتا ہے ہماری خواہشات کو، تو ہم ممکن ہے عہدے کو حاصل کرنے کے لیے حلال حرام ہر طرح کے کام انجام دیں، لیکن کبھی کبھی ہم جب دیکھتے ہیں کہ یہ عہدہ اور منصب حرام طریقے سے حاصل ہو سکتا ہے، یہ مال حرام طریقے سے حاصل ہو سکتا ہے، اپنے کو ہم دور کر لیتے ہیں۔ دور اس لیے نہیں کر لیتے کہ ہمیں مال سے نفرت ہے، مال سے تو محبت ہے، عہدے سے محبت ہے، منصب سے محبت ہے، لیکن جو اس کے نقصانات ہیں، کبھی عقل ہماری ہمیں اس نتیجے تک لے جاتی ہے، کبھی دین ہمیں لے جاتا ہے وہاں تک، کیونکہ خدا نے منع کر دیا ہے، پیغمبر نے منع کر دیا، ائمہ نے، اس کا انجام برا ہوگا۔ ایک لذیذ کھانا رکھا ہوا ہے، لذت تو ہمیں اچھی لگ رہی ہے، وہ کھانا اچھا لگ رہا ہے، مگر ڈاکٹر نے منع کر دیا ہے، یہ نہیں کہ اس کھانے سے نفرت ہے ہمیں، اس کھانے سے ہمیں رغبت ہے، لذیذ کھانا رکھا ہوا ہے، رغبت ہے ہمیں، لیکن خدا نخواستہ یہ جو ہے بیمار ہو گئے ہیں، یہ جو ہے شوگر کے پیشنٹ ہیں، حلوہ رکھا ہے، حلوہ برا نہیں لگتا ہے، حلوہ اچھا لگتا ہے، کیوں نہیں کھا رہے ہیں؟ وہ انجام کی خاطر، بعد میں جو اس کا انجام ہوگا، ڈاکٹر نے منع کر دیا ہے، فلاں چکنی غذا تلی ہوئی بہت اچھی رکھی ہوئی ہے یہاں کے اوپر، نہیں کھاتے ہیں، اجتناب کر رہے ہیں، کیا اچھی نہیں لگتی؟ اچھی تو بہت لگتی ہے۔ تو ہر انسان کے اندر کچھ غرائز ہیں، کچھ خواہشات ہیں، عرض کیا کہ ہر انسان کے اندر جو ہے حب ذات ہے، ہر انسان کے اندر آگے بڑھنے کی خواہش ہے، خواہش کمال کس میں نہیں ہے؟ اگر نہیں ہے تو انسان یہ جو ہے بیمار ہے، خواہش کمال ہر انسان کے اندر ہے، استثمار دوسروں سے خدمت دینے کا جذبہ ہر انسان کے اندر ہے، مال و جمال اور مقام و منصب کی خواہش ہر انسان کے اندر پائی، خوف کا احساس ہر انسان کے اندر ہے، انتقام کا جذبہ ہر انسان کے اندر ہے. ایسا نہیں کہ ہمارے اندر انتقام کا جذبہ ہی نہیں ہے، جذبہ تو ہے، جذبہ ہوتے ہوئے معاف کر دیتے ہیں، جذبہ انتقام ہے، دل چاہتا ہے انتقام لینے، طاقت بھی لے بھی سکتے ہیں انتقام، اس کے باوجود معاف کر کیوں معاف کر دیتے ہیں؟ اس لیے معاف کر دیتے ہیں کہ ہمارے خدا نے کہا ہے کہ اگر تم دوسروں کو معاف کر دو گے ہم تمہیں معاف کر دیں گے، تو اپنے کو معاف کرانے کے خاطر. تو انسان کا سارا وجود عقل و خرد نہیں ہے، بلکہ انسان کے وجود کا آدھا حصہ عقل و خرد پر مشتمل ہے اور آدھا حصہ جو ہے غرائز اور خواہشات جذبات احساسات پر مشتمل ہے. کبھی کبھی ان غرائز میں طوفان آ جاتا ہے. غرائز اگر نارمل ہو تو ہلکی پھلکی خواہش ہے تو ان کو عقل کنٹرول کر لیتی ہے، لیکن جب غرائز میں طوفان آ جاتا ہے، جیسے ایک نہر جا رہی ہے، ایک ندی ہے، ہلکی پھلکی آرام سے ندی بہ رہی ہے، اس پانی کو اگر آپ کو روکنا ہے، آپ ریت کیا مٹی کا اگر باندھ لگا گئے تو پانی کیا ہے رک جائے گا، لیکن جب سیلابی کیفیت آ جاتی ہے، جب طوفان آ جاتا ہے دریا میں، تو پھر یہ باندھ مٹی کا باندھ کافی نہیں ہے، کنکریٹ کا باندھ پھر جو ہے باندھنے کی ضرورت پڑتی ہے، پریشر جب زیادہ ہو جاتا ہے. بالکل اسی طریقے سے خواہشات بھی ہمارے کبھی خواہشات کے اندر طوفان آ جاتا ہے، جب خواہشات میں طوفان آ جاتا ہے تو پھر عقل و خرد کام نہیں کرتی ہے، عقل و خرد انسان کا ساتھ چھوڑ دیتی ہے. پھر کس طرح سے انہیں قابو میں کیا جا سکتا ہے ان غرائز کو؟ یہ وہ موقع ہے جہاں اخلاق کی ضرورت پڑتی ہے، علیکم السلام ورحمۃ اللہ، جہاں تربیت کی ضرورت پڑتی ہے، کہ اخلاق اور تربیت کے ذریعے سے ان کے اوپر قابو پایا جا سکتا ہے، تنہا عقل کے ذریعے سے ان کے اوپر قابو پانا ممکن نہیں ہے. غصہ ہر انسان کے اندر ہے، غصہ ہونا برا نہیں ہے، غصے میں بے قابو ہو جانا برا ہے، کیونکہ غصہ ہماری بقا کا ذریعہ ہے. اکثر خطرات سے جو اپنے کو ہم بچاتے ہیں، مقابلہ کر لیتے ہیں خطرات کا، دشمن کا مقابلہ کرتے ہیں، اگر یہ خشم و غضب کا جذبہ ہمارے اندر نہ پایا جاتا تو ہم کبھی بھی دشمن کا مقابلہ نہیں کر سکتے تھے. لیکن بری چیز کہاں ہے؟ جہاں غصے میں بے قابو ہو جائے، حد سے تجاوز کر جائیں. جب غصہ، علیہ السلام، غصہ آ گیا ہمیں، جب غصہ آ جانے کی صورت میں عقل بے دست و پا ہو جاتی ہے، غصہ عقل کو باندھ کر کے کنارے لگا دیتا ہے. اسی لیے کہتے ہیں الحدت ضرب من الجنون، غصہ جو ہے پاگلپن کی قسم ہے. جیسا غصہ ہو، تھوڑی دیر کا غصہ ہے تو تھوڑی دیر کے لیے پاگل ہے، زیادہ یہ جو ہے مدت کا غصہ ہے. چنانچہ عام طور سے ہوتا یہی ہے نا کہ غصے میں ایسی حرکتیں کر جاتے ہیں کہ بعد میں شرمندگی ہوتی ہے، بعد میں کہتے ہیں بھائی معاف کیجئے کہ میں غصے میں تھا. یعنی کیا مطلب ہے غصے میں تھا؟ دوسرے معنی میں یہ تھا کہ میں اس وقت میں عقل سے پیدل ہو چکا تھا. تو یہ ساری چیزیں جو ہیں، یہ غرائز ہیں، یہ وہ خواہشیں ہیں جو ہمارے اندر ہیں. ہم پہلے انسان کو، اپنے کو پہچان تو لیں کہ ہمارے اندر کیا کمالات ہیں، کیا یہ جو ہے نقائص ہے، کہاں سے ہمارے اوپر حملہ ہو سکتا ہے، کہاں سے ہم پر وار ہو سکتا ہے. اب ان چیزوں کو، ان غرائز کو اگر طوفان ان میں آ گیا تو انہیں کنٹرول کیسے؟ ان کا ہونا نقصان دہ نہیں ہے بلکہ ضروری ہے. ان غرائز کا ہونا، اگر ہمیں کمال کی خواہش نہ ہوتی تو دنیا میں ترقی نہ ہوتی، جہاں تھے وہیں پر جو ہے بیٹھے رہ جاتے. اگر ہمارے اندر یہ غیظ و غضب نہ ہوتا تو ہماری زندگی خطرے میں پڑ جاتی، ہم باقی نہ رہ پاتے. تو ان کا ہونا جو ہے، مال کی محبت بری چیز نہیں ہے، مال کی محبت نہ ہوتی تو کوئی کام ہی نہ کرتا. بری چیز یہ ہے جب ان کے اندر طوفان آ جاتا ہے، جب ان کے اندر شدت آ جاتی ہے، افراط و تفریط. اس افراط و تفریط کو کنٹرول کرنا ہے. افراد اور تفریح کنٹرول کون کر سکتا ہے؟ مختلف اسباب بیان کیے جاتے ہیں کہ ان کے ذریعے سے ہم انہیں کنٹرول کر سکتے ہیں. اور یہ وہ چیزیں ہیں جو 14 سال پہلے یا 14,000 سال پہلے کی نہیں ہیں. 14,000 سال پہلے بھی یہ چیزیں تھیں اور آج بھی غرائز آج بھی ہیں. خواہشات، ایسا نہیں کہ آج غرائز ختم ہو گئے ہیں، ایسا نہیں کہ خواہشات میں طوفان نہیں آتا ہے. خواہشات میں، علیکم السلام، خواہشات میں طوفان کل بھی آتا تھا، خواہشات میں طوفان آج بھی آتا ہے. لہذا یہ مسئلہ ہر ایک کا مسئلہ ہے، اور ہر جگہ کا، اور ہر دور کا مسئلہ ہے. किस तरह से इसे कंट्रोल कर, अगर कंट्रोल न किया तो कर अनाम बल हम अवल, जानवर जैसे बन जाएंगे या जानवर से बदतर बन जाएंगे। क्योंकि जानवर के अंदर भी क्या है, गराइजी गराइज तो है, जो कुछ करते हैं वो ये जो है गराइज की बुनियाद पर अंजाम देते हैं जानवर। इसे कंट्रोल करने के लिए मुख्तलिफ जो है तरीके और नजरिए पेश किए, मैं खुलासतन पेश कर दूंगा और तफसील में नहीं जाऊंगा क्योंकि हमारा असल मकसद है इस्लामी तरीके को पेश करना, लेकिन थोड़ा इशारा कर देना जरूरी है। बाज़ों ने कहा है कि हम ख्वाहिशात को, गराइज को, एहसासात और जज्बात के तूफान को कंट्रोल कर सकते हैं इल्म दानिश के जरिए। वो लोग तूफान में बह जाते हैं जो जाहिल होते हैं जहालत के बिना पर, लेकिन अगर इल्म हमारे साथ आ जाए, क्योंकि इल्म के साए में हम ये समझ लेते हैं कि गुस्सा करना अच्छा है या बुरा है, दूसरों के माल पे डाका डालना अच्छा है या बुरा है, हम इन बातों का अंदाजा हो जाता है, इनका एहसास हो जाता है, तो फिर हम इल्म दानिश के साए में इन ख्वाहिशात को कंट्रोल कर लेते हैं। एक हद तक बात सही है, एक हद तक बात सही है, वाकई इल्म जो है मदद पहुंचाता है, लेकिन इसे उमूमियत नहीं है। हमेशा हर जगह हर शख्स, हर वो शख्स जिसके पास इल्म आ जाए वो जरायम से रुक जाएगा, तजुर्बा तो ये नहीं बताता, तजुर्बा ये नहीं बताता, तारीख आलम ये नहीं बताती है। ऐसा नहीं है कि मुजरिमीन सब जाहिल होते हैं और जितने पढ़े लिखे हैं सब जुर्म से दूर होते हैं, ऐसा नहीं है। बहुत सारे अफराद जाहिल हैं मगर जुर्म नहीं करते, बहुत सारे अफराद ऐसे जो पढ़े लिखे हैं मगर उसके बावजूद, हां बहुत से जाहिल भी जुर्म करते हैं। अलबत्ता जब हम जाहिल के जुर्म का आलिम के जुर्म से मुआवजना करते हैं तो जाहिल का जुर्म बड़ा हल्का नजर आता है उनके मुकाबले में। जुर्म की आलिम बनने के बाद, दानिश्वर बनने के बाद, इल्म हासिल करने के बाद जुर्म की शक्ल तो यकीनन जो है बदल जाती है। जाहिल के जुर्म की नौयत और होती है और पढ़े लिखे अफराद के जुर्म की नौयत और होती है। जाहिल जब जुर्म करता है, धोखा देने पर अगर आ जाता है तो हजार दो हजार लाख दो लाख का धोखा देता है, लेकिन जब पढ़ा लिखा आदमी आता है तो अरबों में मामला चला जाता है। जाहिल जब किसी की जान लेने पे आता था अपनी जहालत के जमाने में तो लाठी डंडे तलवार से कितने लोगों को मार लेता था, लेकिन जब पढ़े लिखे अफराद, जब पढ़े लिखे अफराद इस मैदान में आते हैं तो क्यामत कर देते हैं वो तो। फिर इस नजरिए को अरस्तु और ये जो है सुकरात ने पेश किया था। कितने ही आपको अफराद मिलेंगे शराब की बुराई के बारे में दर्जनों किताब लिख देंगे, मगर क्या किताब लिखने के बाद शराब छूट जाती है उनकी, शायद दूसरों के छूट जाए। उनसे कहिए शराब की ये जो है बुराई के सिलसिले में तकरीर कर दीजिए, शानदार धुआंधार तकरीर कर देंगे। उनकी तकरीर सुनकर के शायद कोई शराबी शराब पीना छोड़ दे, लेकिन क्या खुद उन्होंने भी छोड़ दी। जुए के बारे में उनसे आप तकरीर करा लीजिए, बेहतरीन तकरीर करेंगे। जराइम के बारे में तकरीर करा लीजिए, किताबें लिखवा लीजिए, दर्जनों किताबें लिख देंगे, लेकिन किताबें लिख देने के बावजूद आया वो छोड़ देते हैं उसे। आदाद और शुमार अगर उठा करके दुनिया के देखिए, दुनिया पर निगाह डाले तो ऐसा नहीं है। तो इसका मतलब यह है कि इल्म, इल्म दानिश एक हद तक तो हमारे गराइज को, हमारी ख्वाहिशों को कंट्रोल कर सकते हैं, उसके आगे नहीं। जब गराइज अभी ख्वाहिशात का तूफान नहीं आया है उस वक्त तक तो अक्ल खरत अपना काम कर लेते हैं, लेकिन जब ख्वाहिशात का तूफान आ जाता है, गराइज का तूफान जब सैलाबी शक्ल अख्तियार कर लेते हैं, उस वक्त फिर ये नाकाफी होते हैं, इन्हें कैद करके असीर करके एक करारे लगा दिए। बाद लोग ने इल्म दानिश के बजाय अक्ल की बात की है कि अक्ल इंसान की जो है वो कंट्रोल कर सकती है। यकीनन एक हद तक अक्ल कंट्रोल कर सकती है, क्योंकि इस्लामी नुक्ते नजर से भी अक्ल को बातिनी ये जो है रसूल करार दिया गया है। इन्ना लिल्लाह अला नास हुज्जतैन हदीस में है कि अल्लाह ने, अल्लाह के लोगों पर दो हुज्जतें हैं, दो दलीलें हैं, हुज्जतुन जाहिरा व हुज्जतुन बातिना, एक जाहिरी हुज्जत है एक बातिनी हुज्जत है। अम्मा जवाहिर फल अंबियाओ व रसूल अलैहिम सलाम, हुज्जत जाहिरा अलैहिम सलाम, हुज्जत जाहिरा जो है वो क्या क्या है, हुज्जत जाहिरा जो है वो अंबिया हैं, पैगंबर हैं। वह अम्मल बातिना फल उकूल, حجت باطن جو عقل ہے، لیکن اگر عقل تنہا کافی ہوتی تو پھر اللہ انبیاء اور رسولوں کو نہ بھیجتا، انبیاء اور رسولوں کو اللہ نہ بھیجتا. رسولوں کو اور انبیاء کو بھیجنا دلیل ہے خود اس بات کی کہ عقل میں اتنی طاقت نہیں ہے کہ تنے تنہا جو ہے اس طوفان غرائز کو جو ہے وہ کنٹرول کر سکے. اور تجربہ بھی یہی بتاتا ہے، بہت سارے عقلاء عالم کو دیکھا گیا ہے کہ عقل کا کیا کہنا ان کی، لیکن اس کے باوجود مختلف قسم کے جرائم میں، مختلف قسم کے فریب میں، گناہوں میں یہ جو ہے مبتلا نظر آتے ہیں. دوسرا نظریہ جو پیش کیا گیا، کس طریقے سے انسانی خواہشات کو کنٹرول کیا جا سکتا ہے تاکہ وہ حد سے تجاوز نہ کرے، دوسروں کے حقوق پر ڈاکہ نہ ڈالے، اپنے کو تباہی کی طرف نہ لے جائے. جو اللہ نے مقام اس کے لیے معین کیا ہے افضل مخلوقات کا، اس پر باقی رہ جائے، اپنے کو جانور جیسا یا جانور سے بدتر نہ بنائے. دوسرا نظریہ پیش کیا گیا کہ انسان کی تربیت بچپن سے اس طرح سے کر دی جائے، ماں کی آغوش سے کام کو شروع کیا جائے، اسکول میں، کالج میں، اس طرح سے ان کو تربیت کیا جائے کہ وہ قانون شکنی کا جذبہ ان کے اندر مر جائے. یہ نظریہ یہ جو ہے مغربی دنیا میں پیش آیا، اس کے ہیرو یہ جو ہے فرائیڈ، انہوں نے یہ نظریہ پیش کیا اور ان کے ماننے والوں نے، ان کے پیروکاروں نے اس کو اچھی طریقے سے ہوا دی، خوب بڑھایا کہ دیکھیے مذہب وذہب کی ضرورت نہیں ہے، دین کی ضرورت نہیں ہے، بغیر دین کے بھی، بغیر مذہب کے بھی، بغیر آسمانی تعلیمات کے بھی، خدا کے قوانین کا اتباع کیے بغیر بھی ہم معاشرے کو جرائم سے، گناہوں سے پاک بنا سکتے. وہ ہے تربیت. اسکولوں میں اس طرح سے تربیت دی جائے، ماں کی آغوش میں اس طرح سے تربیت دی جائے، بچوں کو شروع سے سکھایا جائے کہ دیکھو جھوٹ نہ بولنا، دیکھو کسی کے مال کے اوپر حملہ مت کرنا، بزنس جب کرنا تو دھوکہ مت دینا، فریب مت دینا. ان کو اس طرح سے سکھا دیا جائے تو تربیت کے باعث پھر وہ جو خواہشات ہیں وہ خود بخود کنٹرول میں آ جائیں گی. اس کا تجربہ بھی جو ہے مغربی دنیا میں کیا گیا اور کافی حد تک ان کو کامیابی ملی. کہا دیکھیے ہمارے سماج میں کوئی جھوٹ نہیں بولتا ہے، ہمارے سماج میں کوئی فریب نہیں دیتا ہے، ہمارے سماج میں کوئی دھوکہ نہیں دیتا ہے. اخلاقی تربیت ہے، مگر اخلاقی تربیت دین کے بغیر، مذہب کے بغیر. نہ خدا ہے، نہ بہشت ہے، نہ جہنم ہے، نہ جنت ہے. چلا یہ معاملہ اور اس کو ثبوت کے طور پر پیش کیا تھا، لیکن جب پہلی جنگ عظیم پیش آئی، اس کی یہ جو ہے متمدن دنیا میں جس کی تربیت کی گئی تھی، جس کو نمونے کے طور پر پیش کیا جاتا تھا، جس کے اخلاق کو نمونے کے طور پر پیش کیا جاتا تھا، پہلی جنگ عظیم ہوئی اور 1 کروڑ سے زائد لوگ مارے گئے. کن کے ہاتھوں؟ وحشیوں کے ہاتھوں نہیں، ان کی تربیت ہوئی تھی. جن کو یہ جو ہے متمدن بنا دیا گیا تھا، جن کو اپنے تمدن پر، اپنی تہذیب پر ناز تھا، غرور تھا جنہیں، یہ جاہلوں نے، احمقوں نے، بے تربیت افراد نے نہیں کیا. متمدن یورپ میں پہلی جنگ عظیم جب ہوئی ہے، 1 کروڑ افراد اس کے اندر مارے گئے، 10 ملین افراد، 1 کروڑ افراد مارے گئے. اس کے بعد اس نظریے نے دم توڑ دیا اور فرائیڈ کی آنکھیں کھل گئیں. چنانچہ فرائیڈ کے اعتراف کرنے پر مجبور ہو گئے کہ انسانی شعور و ادراک میں یہ توانائی نہیں ہے کہ وہ اس کا بنایا ہوا اخلاق دین اور مذہب کا جانشین بن سکے. شروع میں ان کا دعویٰ یہی تھا، لیکن اس جنگ نے ان کو توڑ دیا، آنکھیں کھل گئیں. ہم کتنی ہی تربیت کر لیں، کتنا ہی سکھا لیں کسی کو، مائیں اپنی آغوش میں کتنے ہی بچوں کو سکھائیں کہ دیکھو جھوٹ نہ بولنا، کسی کا حق نہ مارنا، کسی پر ظلم نہ کرنا، زیادتی نہ کرنا، فریب نہ کرنا، یہ سارے اصول جو ہے پہلی جنگ عظیم میں چکنا چور ہو گئے، ان میں سے 1 پر بھی عمل نہ ہوا. کیوں؟ کیونکہ ان کے اخلاق کی بنیاد جو ہے یہ مادی جو ہے فائدے پر تشکیل دی گئی. جھوٹ کیوں نہ بولو، بزنس میں فریب کیوں نہ بولو؟ اگر بزنس میں دوسرے کو فریب دیں گے تو پھر جو دوسرے پر لوگ ٹرسٹ نہیں کریں گے، بھروسہ نہیں کریں گے، کاروبار آگے نہیں بڑھے گا. مادی منافع، یعنی وہ سارے اخلاق کی بنیاد جو ہے یہ جو ہے ڈیل کارنگی کی تعلیمات پر ہے، اور ڈیل کارنگی کی ساری تعلیمات جو ہے وہ مادی منفعت سے آگے نہیں بڑھتی ہے. آپ جھوٹ نہ بولے، اچھے اخلاق کو رکھے. کیوں رکھے؟ اس لیے کہ آپ کو سماج میں عزت ملے گی، بس اس کے آگے کچھ نہیں. अगर देखो इंसान देखता है कि हमें यार $1 बिलियन का फायदा होने वाला है, $1 बिलियन के फायदे को अपनाएं या देखें समाज में हमारी वाहवाह कौन करता है, तो समाज की वाहवाह $1 बिलियन के मुकाबले में हार जाती है, शिकस्त पा जाती है। जो लज्जत हमें $1 बिलियन से मिल रही है वो वाहवाह से नहीं मिल रही है। हम हां वो $100 $1000 तक तो ठीक था मामला कि भाई $1000 अगर हम झूठ बोलेंगे, बिजनेस में जो है धोखा देंगे, फरेब करेंगे तो आइंदा आए कि नहीं जो $1000 का फायदा होने वाला था वो हमें नहीं होगा, चलो भाई हम नहीं करते। लेकिन अगर ये जो है $1 बिलियन की बात आ जाए, हमें एक ही सौदे में जब हमें $1 बिलियन मिल जा रहा है धोखा दे करके फरेब करके, क्यों ना करेंगे। इंसान अगर अपनी ख्वाहिशात के खिलाफ कोई काम करता है तो दो ही मौके होते हैं, या उससे बेहतर मिलने की उम्मीद हो या किसी खतरे से बचने का हो। दो चीजें हैं जो इंसान को कंट्रोल कर सकती हैं, या खौफ हो जाए किसी चीज का। अर्ज किया था कि वही सारे अफराद जो गुस्से में बेकाबू हो जाते हैं खासतौर पर रमजान में, जो लोग घरों में बेकाबू हो जाते हैं आफिस में बिल्कुल काबू में रहते हैं। अगर जॉब उनकी कहीं अच्छी जॉब है, ऐसी जॉब है जो आसानी से नहीं मिलती है, हाँ ऐसी कोई जॉब है कि एक छोड़ा दस मिलेगी, अगर किसी ऐसी जगह पर जॉब कर रहे हैं ऐसे बॉस का सामना है, आप देखिए सुबह से शाम तक कितने ही बगैर सहरी का रखेंगे रोजा फिर भी गुस्सा नहीं आता, क्योंकि उस नुकसान से बचना पता है कि अगर इसके सामने वो करेंगे तो हमको ये निकाल बाहर कर देंगे। लेकिन घर में आने के बाद तो घर में कोई खतरा नहीं है, क्या हो जाएगा, घर में कोई खतरा नहीं है। हाँ और जिनके घर में खतरा होता है वो घर में भी सुधर जाते हैं। तो इंसान फितरी तौर से इंसान के अंदर अगर किसी चीज से रुकता है, अपनी जो है लज्जत से, अपने इख्तियारात से अपनी आजादी को अगर महदूद करता है तो खामखा महदूद नहीं करता है, महदूद करता है ये जो है बदले के नतीजे में। आप देखें एक बच्चे पर इसका आप तजुर्बा कर लें, आजमा लें, एक बच्चा है, बच्चे को आप एक ये जो गुब्बारा लाके दे दे, जो है बालून लाके बच्चे को दे दे, छोटा सा गुब्बारा बालून लाके दिया, बच्चे ने फौरन ले लिया। अब बच्चे से आप कहें वापस करो, वो देने को तैयार नहीं होता। ये भाई है इनको दे दो, मां है, फूफी है, चाचा है, किसी को देने को तैयार नहीं होता। लेकिन हां अगर आप उसके सामने उस गुब्बारे से उस बालून से अच्छा बड़ा खूबसूरत रंगीन कलर ला करके उसको दें, बेटा ये मामूली वाला दे दो, ये ले लो, फौरन झट से इसे छोड़ के उसे ले लेगा। तो इंसान कुछ खोता है कुछ पाने के लिए, कुछ खोता है कुछ पाने के लिए। मादी अखलाक दीन और मजहब से मावरा आजाद अखलाक में यह ताकत नहीं है कि वो गराइज के तूफान को कंट्रोल कर सके, एक हद तक तो यकीनन कर सकता है। तीसरा रास्ता जो बाकी बचता है गराइज को कंट्रोल करने के लिए वो अखलाक है जिसकी बुनियाद दीन पर उस्तवार हो, मबदा और माद पर अकीदा जहां हो, मबदा और माद यानी कैसे खुदा पर अकीदा हो कि एक ऐसा खुदा है जिसने हमें पैदा किया है, एक ऐसा खुदा है जो मेहरबान है, एक ऐसा खुदा है जो हमारी तमाम जरूरतों को पूरी कर रहा है, वो खुदा है कि हमारे पास जो कुछ है सब उसी की अता की हुई चीज, वो खुदा है जिसका हुक्म, जिसका वाजिब, जिसका हराम हमारे फायदे के लिए, उसका अपना कोई नफा नुकसान शामिल नहीं है, और ऐसा खुदा है कि अगर हम उसके कहने के मुताबिक अमल करेंगे तो हमें वो नेक इनाम देगा और अगर हमने उसकी मुखालफत की तो हमें सजा देगा, ऐसा खुदा है जो हमें हर हाल में देख रहा है, किसी हाल में भी हम उसकी गिरफ्त से आजाद नहीं है, खुद भी देख रहा है, ताक में बैठा है, मासूम फरिश्तों को भी उसने मुअय्यन कर रखा है, और यही नहीं जब उसकी अदालत में जाएंगे तो किसी बाहरी गवाह की जरूरत नहीं है, खुद हमारे आगाव जवारे हमारे खिलाफ गवाही देंगे, खुद हाथ हमारा गवाही देगा। फरिश्ते तो लिखे अल्लाह ने तो देखा ही है कि हमने फला यतीम को मारा था, फरिश्तों ने तो लिख ही लिया है कि हमने यतीम को मारा था, जब अदालत में खुदा के कयामत के दिन पेश किए जाएंगे तो खुद हमारा हाथ गवाही देगा। जबान पे तो ताले लग जाएंगे ना, जब पूछा जाएगा कि तुमने मारा है, यहां कौन बोलता है, जबान, जबान को झूठ बोलने की प्रैक्टिस हो चुकी है, मस्क हो चुकी है, इससे नहीं पूछेंगे। अल्यौम नख्तमु अला अफवाहिहिम, आज तो हम जबानों पे ताले लगा देंगे। वह तुकल्लिमुना बिअयदीहिम व अर्जुलिहिम, अब हाथ बोलेगा, अब पैर बोलेगा, बदन का रोआ रोआ बोलेगा, वो गवाही देगा। दूसरों को लाने की जरूरत नहीं है कि झूठ बोल रहा है, दूसरों तुम्हें इल्जाम लगा सकते हैं ना, अरे दुश्मनी थी इनकी हमारी दुनिया में, ये हमारे खिलाफ कर। दूसरे गवाही नहीं दे रहे हैं, फरिश्तों के बारे में भी मुमकिन इंसान ठीठ इंसान ये कह दे, अरे भूल हो गई इनसे, सो गए थे फरिश्ते। अगर फरिश्तों के चीजें नहीं पाई जाती हैं, मासूम और खता होते हैं फरिश्ते। खुद जब हमारी खाल बोलने लगेगी, खाल बड़ा ताज्जुब होगा इंसान को कि दुनिया में तो जबान बोलती थी, ये कहां से बोलने लगे। अगर पता होता कि ये भी बोलेंगे कुछ इनका इंतजाम करके आए होते। अक्सर ये जो है जराइम पेशा अफराद सबूत ये जो क्या करते हैं, मिटा देते हैं। जबान वाला अगर कोई वहां पर है, आंखों वाला बाहोश है, तो उसकी जबान काट देते हैं, अंधा बना देते हैं, कत्ल कर देते हैं। लेकिन अगर 6 महीने के बच्चा गहवारे में पड़ा है तो छोड़ देते हैं, क्योंकि ये तो गवाही नहीं दे नहीं सकता हमारे खिलाफ। अब वहां जब पहुंचे तो जबान पे ताले लग गए और खाल बोलने लगी, खाल बोलने लगी। जिस बिस्तर पे हम सोए थे वो बिस्तर हराम का था। खालू ले जुलू लमा शहीद तुम अलाइना, तो वहां इंसान परेशान हो जाएगा और अपनी खाल से शिकायत करेगा, कम वक्त हो तुम क्यों हमारे खिलाफ हो गए, नमक हराम हो, फिर सारा जुर्म हमने तुम्हारी खातिर किया था। इंसान गुनाह क्यों करता है, जुर्म क्यों करता है? कि हमारे बदन में, हमारे ये जो है वजूद में दो चीजें हैं ना, जिस्म और रूह। गुनाह से लज्जत रूह को नहीं मिलती है, लज्जत गुनाह से जिस्म को मिलती है, रूह को लज्जत नहीं मिलती। हम जब हराम का खाना खाते हैं जबान को लज्जत मिलती है ना, हम जब नरम बिस्तर पर जिसको नाजायज तरीके से हमने हासिल किया है सोते हैं, आराम किसे मिलता है? जिस्म को, रूह तो तड़पती रहती है, बेचैन रहती है रूह, जमीर हमारा तड़पता रहता है, कचोके लगाता है। एक मौका अलबत्ता वो आ जाता है कि जमीर हमारा मर जाता है, जमीर हमारा ये जो है मुर्दा हो जाता है। रूह तड़पती रहती है, जिस्म को आता है मजा, हर गुनाह में मजा जिस्म को, रूह को नहीं है। माह रमजान है, रोजा रखना, नहीं रखा रोजा, बहुत गर्मी हो रही है, बहुत लंबा दिन है, बहुत लंबा दिन है, 18-19 घंटे का दिन है, खा लेते हैं खाना, किसको मजा मिला? जिस्म को मजा मिला। सारे गुनाह इंसान करता है जिस्म के लिए, लेकिन जिस्म ही जो है हमारा दुश्मन हो जाएगा कयामत के दिन। कालू लजलूदिहिम लमा शहिदतुम अलैना, हमारे खिलाफ तुमने गवाही क्यों दी? और ये बताओ तुम्हें बोलना कहां से आ गया? बोलती तो जबान थी, क्या तुम्हारा वहम है कि जबान बोलती है? मशीयत खुदा बोलती है ना कि जबान बोलती है। अंतकनल्लजी अंतका कुल्ल शय, हमें भी बोलने की सलाहियत उसी अल्लाह ने दी है जिसने जबान को बोलने की सलाहियत दी थी। वो जिस चीज में चाहे कलाम पैदा कर दे, जब चाहेगा दरख्त में कलाम पैदा कर देगा, जब चाहेगा जबान में, जब चाहेगा खाल में पैदा कर देगा। अगर ऐसे खुदा पर यकीन है, ऐसे खुदा पर अगर ईमान हो जाए इंसान को कि जो कुछ हमने किया है, इन्ना रब्बका लबिल मिरसाद, अल्लाह घात लगाए बैठा है, ताक में बैठा है, छुप के बैठा है देखने के लिए, हम समझ रहे हैं कोई देख नहीं रहा, वो देख रहा है। अल्लामा तबतबाई रहमतुल्लाह अलैह साहिब तफ़सीर अल-मीज़ान जब नजफ से तालीम मुकम्मल करके वापस ईरान आ रहे थे, उस्ताद के पास गए, उस्ताद कोई जो है नसीहत कर दीजिए, आजकल तो कोई नसीहत सुनने को तैयार नहीं होता है। पहले लोग नसीहत हासिल करने के लिए उलमा के पास जाते थे, बुजुर्गों के पास जाते थे, नसीहत तलब करते थे। आज का जमाना नहीं था कि कोई नसीहत सुनने को तैयार नहीं होता। गए उस्ताद के पास, उस्ताद मैं जा रहा हूं वापस वतन जा रहा हूं, कोई ऐसी नसीहत कर दीजिए जो हमें जिंदगी भर काम आए। उस्ताद ने कोई लंबी चौड़ी तकरीर नहीं की, कुरान की आयत का हिस्सा पढ़ दिया, क्या इसको याद रखना, अलम यअलम बिअन्नल्लाह यरा, क्या इंसान ये नहीं जानता कि अल्लाह उसे देख रहा है? ये तसव्वुर ही काफी है गुनाह से रुकने के लिए। पुलिस अगर देख रही है तो गुनाह भी नहीं ना होता। जिसको भी हम ये जो है बड़ा समझ लें, बड़ा जिसे समझ लें, बचपने में कि अब्बा देख रहे हैं जुर्म नहीं करेंगे, चचा देख रहे हैं, अलबत्ता उस जमाने में जब चचा वगैरह का तसव्वुर था अब तो खत्म हो गया ना, चचा मामू खालू फूफा सारे रिश्ते तो अब खत्म हो चुके हैं, नाम के बाकी रह गए हैं, अलबत्ता ये रिश्ते खत्म हो गए, ये जो है वो दोनों तरफ से, न चचा के पास वो शफकत रह गई और न भतीजे के पास वो एहतराम और अजमत है उनके लिए। बहरहाल बड़ा जिसको समझ लेते, अगर हमें यकीन हो जाए कि देख रहे हैं, कैमरे लगे हैं ना जगह जगह, जहां कैमरे नहीं होते हैं वहां पर हमारे अमल का अंदाज और होता है, जहां कैमरे लगे होते हैं वहां पर अमल का अंदाज और होता है। हमें अगर इस बात का यकीन हो जाए कि अल्लाह हमें देख रहा है, फरिश्ते लिख रहे हैं, हमारे आदा और जवारे हमारी गवाही देंगे, अच्छा कोई जुर्म छुपने वाला नहीं है खुदा के जात से, पलट करके उसी के पास जाना, सुम्मा इलैया मरजिउकुम फअनब्बिउकुम बिमा कुंतुम तअमलून, सूरह लुक्मान में, पलट करके तुम्हें हमारे ही पास आना है, उस वक्त तुम्हें हम बताएंगे तुमने कौन कौन सा जुर्म किया है। या बुनैया इन्नहा इन तको मिसकाल हब्बतिन मिन खरदलिन फतकुन फी सखरतिन औ फिस समावात औ फिल अर्द याति बिहा अल्लाह। जनाब लुक्मान अपने बेटे को खिताब करके, बेटा देखो तुम्हारा कोई अमल अच्छा या बुरा, अच्छाई या बुराई, अगर सरसों के दाने के बराबर भी होगा, वो छोटा दाना होता है ना सरसों का, कितना ही मामूली क्यों ना हो, कितना ही छोटा काम क्यों ना, फिर बाद दफा बाद गुनाह को हम लोग गुनाह ही नहीं समझते, गुनाह हुआ, या बाद अच्छाई को अच्छाई नहीं मानी जाती है। अरे बेटा इन्नहा तुम्हारा अमल अच्छा या बुरा, इन तको मिसकाल हब्बतिन मिन खरदल, अगर सरसों के दाने के बराबर भी कोई तुम्हारा अमल अच्छा या बुरा अमल है, और वह छोटा सा दाना भी जो है बड़े से पत्थर की चट्टान के नीचे छुप गया है, एक तो छोटा दाना सामने भी हो तो ये जो है नजर नहीं आता, चरसक की अगर पत्थर की चट्टान के नीचे या आसमान की जो है बुलंदियों में गुम हो गया है या जमीन की गहराइयों में दफन हो गया है, या अते बेहल्लाह अल्लाह कयामत के दिन उसे भी सामने लाएगा, कोई अमल हमारा अल्लाह की निगाहों से पोशीदा नहीं है। फमन यअमल मिसकाल दर्रतिन खैरन यरा वमन यअमल मिसकाल दर्रतिन शर्रन यरा, जर्रा सबसे छोटे कर एटम, सबसे छोटा हिस्सा जो हो सकता है जिसको फर्ज कर सकते हैं, एटम के बराबर, जर्रे के बराबर, मामूली, वो जो आंखों से ये जो है नजर भी नहीं आ सकता है, उतना छोटा आपने कोई अच्छा या बुरा अमल किया है, अगर अच्छा अमल है तो उसकी जजा मिलेगी, बुरा अमल है तो उसकी सजा मिलेगी। ये तसव्वुर हो जाए, ये ईमान अगर किसी का हो जाए, तरबियत इन उसूलों पर हो, बचपन से बच्चे को सिखाना यहां भी जरूरी है, सिखाएंगे नहीं तो बेकार है, तरबियत तो करनी पड़ेगी, माँ की आगोश है तरबियत का सिलसिला शुरू होगा, माँ की आगोश है फिर स्कूल है फिर कॉलेज है फिर यूनिवर्सिटी है, ऐसा ना हो कि माँ की आगोश में कुछ सिखाया गया स्कूलों में कुछ और सिखाया गया। आज हमारे नौजवान नस्ल को जो ये जो है मुश्किल पेश आ रही है, हमें यहां का तो नहीं अंदाजा है लेकिन अपने हिंदुस्तान का अंदाजा हमें है, आज बच्चे जो कंफ्यूज हो रहे हैं, परेशानी जो उनको पेश आ रही है, जो कल्चर जो तहजीब उनको घर में सिखाई जाती है स्कूल उसके बिल्कुल बरक्स है, जिन चीजों को हम माएं अपनी आगोश में बच्चों को अकदार में शामिल करती घर के अंदर जो स्कूल जाते हैं वो बिल्कुल उसका बरक्स है। कुछ दिन तक तो बेचारे वो माएं मां बाप की बात मानते रहते, जैसे जैसे सिन जो है बढ़ता जाता है, उम्र जो है बढ़ती जाती है, पहले तो जो है वो कंफ्यूज हो जाते हैं इसे माने कि उसे माने, बाद में आखिर में फैसला कर ही लेते हैं कि उन्हीं की मानना है, मां बाप की बात को नहीं मानना है। तो तरबियत तो यहां भी जरूरी है, मगर तरबियत की बुनियाद क्या है, तरबियत की असास क्या, मादी फायदा नहीं है, दुनियावी फायदा नहीं है, बल्कि उसकी असास खुदा पर ईमान और आखिरत पर ईमान। ये खुदा है जो हमें पैदा किया, हमें नेमतें दी, हमारे लिए कानून बनाया, वो कानून हमारे फायदे का है, और ये कि वो खुदा हमें देख भी रहा है, वो खुदा हमारा हिसाब भी लेगा, हिसाब के बाद हमें जजा और सजा देगा, इनाम भी देगा और अजाब भी देगा। अगर अच्छा काम किया है तो इनाम है, और अच्छा अगर गलत काम किया है तो खुदा हमें उसकी सजा देगा। ये इस ईमान की बुनियाद पर जिस अखलाक को उस्तवार किया जाता है, ये अखलाक हमें जो है गुनाहों के मुकाबले में, जराइम के मुकाबले में जो है बीमा कर देता है। अब हम कैसे ही हालात पैदा हो जाए, कितना ही बड़ा गराइस का तूफान आ जाए, अगर अखलाकी बुनियाद ईमान पर उस्तवार है, ईमान है वाकई, जबान वाला ईमान नहीं जो हम लोगों के पास है, फौरन कहेंगे साहब कितने मोमिनों को देखा गुनाह करते रहते हैं, نہیں, یہ والا ایمان نہیں ہے, وہ جو دل کی گہرائیوں میں اتر جائے. جب ایسا ایمان ہوتا ہے جو دل کی گہرائیوں میں اترے ہوئے ایمان کی بنیاد پر جب اخلاقی عمارت کی تعمیر ہوتی ہے تو گنہگار انسان معصوم بن جاتا ہے. تو معصوم اس معنی میں, اس میں ہم چاردہ معصوم کو معصوم کہتے ہیں, یعنی گناہوں سے دور. کتنے نمونے آپ کو موجود ہیں. یہ جو ہے فضیل ابن عیاض, فضیل ابن عیاض ایک ڈاکو تھا جو بعد میں اس کا شمار اولیاء خدا میں ہونے لگا. فضیل ابن عیاض ڈاکو تھا, کھلم کھلا آتا تھا گاؤں میں, آبادی میں, شہروں میں حملہ کرنے آتا, جی میں آ رہا ہوں لوٹنے آ رہا ہوں, بچا سکتے ہو تو یہ جو ہے بچا لو. اس کے مقابلے لوگ تھراتے تھے نام سن کر کے. ایک علاقہ تھا, گاؤں تھا, وہاں پہ کوئی ایک گھر میں بہت ہی خوبصورت عورت رہا کرتی تھی, یہ جو ہے لڑکی رہا کرتی تھی. پیغام دے دیا کہ ہم آ رہے ہیں, ان کو لے کے جائیں گے, لے کے جائیں گے. خیر گھر والوں سے جتنی حفاظت ہو سکتی تھی گاؤں والوں نے دروازے بند کر لیے, کچھ کر لیا. فضل ابن عیاض آدھی رات میں آیا اپنے ساتھیوں کے ساتھ اس گھر میں, اونچی دیوار تھی اس کی, کمند ڈالی اور دیوار کے اوپر چڑھ گیا. ادھر دیوار پہ چڑھا, ادھر بغل کے گھر میں ایک عابد شبدندہ دار تھا جو نماز تہجد کے لیے اٹھاتا, نماز شب کے لیے اٹھاتا, بیٹا قرآن کی تلاوت کر رہا تھا. جس وقت یہ جو ہے فضیل ابن عیاض دیوار پر پہنچا ہے, وہ عابد شبدندہ دار قرآن کی اس آیت کی تلاوت کر, الم یعنی للذین آمنوا ان یخشع قلوبهم لذکر اللہ, کیا جو ایمان کا دعویٰ کرتے ہیں ان کے لیے وہ وقت نہیں آ پہنچا ہے کہ ان کا دل اللہ کی یاد کے سامنے جھک جائے. یہ آواز کان میں کچھ ایسا اثر کی کہ وہیں پہ کانپنے لگا, فوراً نیچے آیا, کہتا کیوں نہیں کیوں نہیں, وہ ٹائم آ گیا, وہ وقت آ گیا, وقت آ گیا. وہیں پر جو ہے فضیل ابن عیاض نے توبہ کی, جتنے لوگوں کا مال لوٹا تھا سارا سب کا مال واپس کیا, سب سے معافی مانگی, عذر خواہی کی, جو کچھ کر سکتا تھا. بہرحال اس کے بعد جو اپنے کو گناہوں کی وادی سے دور کیا, اس کا شمار اولیاء خدا میں ہونے لگا. کون سی چیز تھی؟ اس کے پاس طاقت بھی ہے, اقتدار بھی ہے, ساری چیزیں ہیں. وہ جنسی خواہش میں اس کیا موجود ہے, وہ غریزہ موجود ہے, خوبصورت خوبصورتی سے محبت, حب جمال, میں نے بھی عرض کیا نا, سب کچھ موجود ہے. اسے روکنے والا کوئی نہیں ہے وہاں پر, صرف ایک چیز, یاد قیامت, یاد خدا. دل سے جس کا تعلق, وہ زبان والا نہیں. ہم لوگوں کے مشکل یہ ہے کہ ہمارے ہاں سارا مسئلہ جو زبان کی حد تک ہے نا. ہاں زبان سے اللہ اکبر کہتے ہیں, اللہ سب سے بڑا ہے, لیکن عمل کے میدان میں اللہ سب سے چھوٹا ہے. بڑے کا معنی بھی عرض کیا تھا نا کہ بڑے کے انسان, بڑے کے اگر دیکھنے کا بھی خیال آ جائے تو انسان گناہوں سے, جرائم سے اپنے کو دور کر لیتا ہے. ہمارے ہندوستان میں آپ یا پاکستان میں یہ جو ہے رشوت تو ایک عام سی چیز ہے نا, حق اپنا مانا جاتا ہے, تو ہمارا حق ہے رشوت لینا. لیکن اینٹی کرپشن والے اگر آ جاتے ہیں کہ چھاپا پہنچ جاتا ہے, جو 100 روپے کی رشوت نہیں چھوڑتے وہ کروڑ کو بھی ہاتھ نہیں لگاتے ہیں, وہ کروڑ کو بھی ہاتھ نہیں لگاتے ہیں, کیونکہ خطرہ آ گیا ہے. اگر واقعی نا ہم اللہ کو اکبر مانتے ہوتے تو کبھی بھی اللہ کے مقابلے میں دوسروں کی بات نہ مانتے, نفس کی بات نہ سنتے. زبان سے ہم کہتے ہیں اللہ اکبر, لیکن عملاً نفس اکبر. افرائیت من اتخذ الہہ ہوا, قرآن کہتا ہے کیا اس شخص کو دیکھا ہے تم نے جس نے اپنی خواہش نفس کو اپنا پروردگار بنا لیا, اپنا معبود بنا لیا ہے. زبان سے ہم کہتے ہیں اللہ اکبر, لیکن عمل میں نفس اکبر ہے. زبان سے ہم کہتے ہیں اللہ اکبر, عمل میں باس اکبر ہے. زبان سے کہتے ہیں اللہ اکبر, لیکن عمل میں دولت اکبر ہے, منصب اکبر ہے, بیوی اکبر ہے, شوہر اکبر ہے, مرد اکبر ہے, عورت اکبر ہے. عملاً یہ ہے وہ ایمان, ایمان کا نام ہی ہے جس کا تعلق قلب سے ہو, دل سے ہو, دل کے گہرائیوں میں جو بات اتر جائے. یہ جو ہے بشر حافی بغداد کی ایک شخصیت, بڑے مالدار, بڑے دولت مند, بڑے سرمایہ دار انسان ہیں. خوب دولت جب بغیر ایمان کے آتی ہے تو طغیانی تو ہی ہے. تغا کیوں تغا, ان رآہ استغنا, قرآن کہتا ہے سرکشی کیوں آئی, اس لیے کہ وہ دولت آ گئی تھی. خدا جب حسن دیتا ہے نزاکت آ ہی جاتی ہے. تو جب دولت آ جاتی ہے, دولت کے ساتھ ساتھ اگر ایمان نہیں ہے, اگر دولت کے ساتھ ایمان نہیں ہے تو یہ جو ہے ولید بنتا ہے انسان. ہاں اگر دولت ایمان کے سائے میں ہے تو خدیجہ کا کردار سامنے آتا ہے. دولت ان رآہ استغنا, بشر حافی ہے، دولت مند ہے، گھر کے اندر گانے بجانے کی محفل چل رہی ہے، شراب کے دور چل رہے ہیں، گناہ کی محفل جمی ہوئی ہے، امام موسیٰ قادم علیہ السلام کا گزر ہوتا ہے، بشر حافی کے گھر کے سامنے سے امام کا گزر ہو رہا ہے، بشر کی کنیز باہر نکلی ہے کسی کام سے، امام نے کنیز کو دیکھا، پوچھا کس کا گھر ہے، یہ جو ہے غلام کا گھر ہے یا آزاد کا، عبد کا گھر ہے یا آزاد کا گھر ہے؟ کنیز نے پہچانا نہیں، کیا کہہ رہے ہیں آپ، ارے آپ جانتے نہیں گھر کس کا، ساری دنیا جانتی ہے، یہ جو ہے بشر کی حویلی ہے، بشر کی، آزاد ہے، آزاد، عبد کہاں سے ہے، بندہ کہاں سے؟ امام نے کہا یہ آزاد ہی لگتا ہے، عبد ہوتا تو اس طرح کی آوازیں گھر سے نہ آتی۔ امام کہہ کے آگے بڑھ گئے، کنیز گھر میں آئے، تھوڑی دیر گزر گئی بات چیت میں، بشر نے پوچھا کہاں رہ گئی تھی، کنیز سے پوچھا، کہ وہ گھر سے باہر جب میں نکلی تو ایک صاحب ایسے ایسے ملے تھے، یہ شکل تھی، یہ صورت تھی، اس طرح کہ وہ پوچھنے لگے کہ یہ آزاد کا گھر ہے یا عبد کا، غلام کا؟ میں نے کہا آزاد کا گھر ہے، تو انہوں نے کہا ہاں، اگر عبد ہوتا تو گھر سے ایسی آوازیں نہ نکلتی۔ شکل و شمائل جو بیان کیا، پہچان گیا امام کو، جملہ دل پہ کام کر گیا، جملہ دل پر اثر کر گیا۔ خدا سے دعا کریں کہ ہمارے دلوں پر بھی، بہت کچھ سنتے رہتے ہیں، قرآن سنتے ہیں، حدیث سنتے ہیں، مگر ایک کام سے سنتے ہیں، دوسرے کام سے اڑا دیتے ہیں، خدا کرے کہ اثر پیدا ہو جائے۔ فوراً آیا، باہر نکلا، اتنا دیر بھی نہیں کیا کہ جوتا چپل پہن لے، برہنا پا، ننگے پیر فوراً باہر نکلا، دوڑ کر کے امام کے قدموں پہ آ کے گر گیا کہ مولا آج سے میں عبد بننا چاہتا ہوں، مجھے یہ آزادی اب پسند نہیں ہے، اب میں آزاد نہیں رہنا چاہتا ہوں۔ وہ امام کے ہاتھوں پہ توبہ کیا، اس کے بعد ہو گیا، خدا میں شمار ہونے لگا اس کا۔ بشر حافی، حافی کہتے ہیں پا برہنا، ننگے پیر، جس کے پیر میں جوتا چپل نہ ہو۔ بشر نے اس کے بعد سے جوتا چپل پہننا ہی چھوڑ دیا، تاکہ وہ لمحہ یاد رہے جس لمحہ ان کو ہدایت ملی تھی۔ اس لمحہ ہوتا ہے نا، کبھی کبھی ہم لوگ بھی توبہ کر لیتے پھر بھول جاتے ہیں، شب قدر میں خوب روتے پیٹتے توبہ کرتے ہیں، پھر عید آتے 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 سارا نشہ جو ہے توبہ کا اتر جاتا ہے۔ یاد رکھنا تھا ان کو، بشر حافی کو۔ تو جب یہ اس طرح کا اخلاق انسان کیا جاتا، اسلام نے اپنی تعلیمات پہ اخلاق پر بڑا زور دیا ہے۔ قرآن کی متعدد آیتوں کو اگر آپ دیکھیں گے، متعدد مقامات پر، متعدد آیتوں میں انسان کے نفس کو کنٹرول کرنے کے لیے، غرائز اور خواہشات کے طوفان پر قابو پانے کے لیے مختلف آیتیں پیش کی گئی ہیں، پورا ایک سورہ ہی پیش کیا گیا ہے جس کا نام ہے سورہ الحجرات۔ سورہ حجرات یہ قرآن کا اخلاقی سورہ ہے، پورا سورہ ہی اسی بارے میں، کل 18 آیتیں ہیں اور 14 بنیادی اخلاقی اصول اس سورہ میں بیان ہوئے ہیں۔ انشاءاللہ کل سے اسی سورہ کی تفسیر پیش کروں گا، 18 آیتوں میں جو 14 اخلاقی اصول پیش کیے گئے ہیں جو ہمارے غرائز کو اور ہماری ان خواہشات کو قابو میں لا سکتے ہیں۔ غرائز کو ختم نہیں کرنا ہے، یہ جو ہے رہنمائی کرنا ہے، صحیح جہت میں ان خواہشات کا استعمال کرنا ہے۔ انشاءاللہ ان 14 اصولوں کو 18 آیتوں کے ذیل میں پیش کرنے کی کوشش کروں گا۔ خدا بند عالم سے دعا ہے کہ جس طرح سے یہ جو ہے فضائل ابن عیاس پر ایک آیت اثر کر گئی، جس طرح سے یہ جو ہے بشر حافی پر امام موسیٰ قادم کا جملہ اثر کر گیا، خدایا اس ماہ رمضان میں، ان 30 شبوں میں اتنی ساری آیتیں، اتنی ساری حدیثیں ہم بھی پڑھیں گے اور سنیں گے، خدایا ہمیں بھی اس بات کی توفیق دے، کوئی ایک آیت، کوئی ایک حدیث ہم پر اثر کر جائے اور ہم بھی اپنی حیوانی زندگی سے نکل کر کے انسان بن سکیں۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔